نحمده ونصلي على رسول الكريم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. السلام عليكم خواتین حضرات. ہم بزرگوں سے ایک بات سنتے آئے تھے کہ انسان جتنا زیادہ بولتا ہے اتنی زیادہ غلطیاں بھی کرتا ہے. اسی طرح ایک کہیں سینگ میری نظر سے گزری کہ انسان ہمیشہ اپنی زبان کے ہاتھوں پھنس جاتا ہے. ایک زمانے میں جب میں بہت زیادہ بیمار تھا اور انتہائی اسٹرانگ میڈیسن مجھے دی جا رہی تھی تو اس کے زیر اثر میری ذہنی الرٹنیس لوئسٹ ڈگری پر چلی گئی تھی. ذہنی طور پر میں سویا ہوا ہوتا تھا. غالباً ویسی ہی کسی کیفیت کے دوران میری زبان سے حروف مقطعات کی تعداد بجائے 14 کے 18 ایک موقع پر لیکچر نمبر 56 میں 18 بیان ہو گئی مجھ سے. اس غلطی کا مجھے احساس نہیں تھا لیکن ایک صاحب کا ایک خط آیا میرے نام جنہوں نے میری اس غلطی کو پوائنٹ آؤٹ کیا ہوا تھا. اسی طرح ایک اور غلطی میں اسی دوران اسی شد لیکچر میں کر گیا. اسپیسیفک گریویٹی یا گریویٹیشنل فورس ان دونوں کو میں غالباً ایک ہی اس کا ترجمہ اردو میں کر گیا. میں ان صاحب کا انتہائی مشکور ہوں کہ انہوں نے میری توجہ اس غلطی کی طرف دلائی. انہوں نے اپنا وقت بھی صرف کیا, ڈاک پر پیسے بھی خرچ کیے اپنے. میں پبلکلی ان کا شکریہ ادا کرنا چاہتا ہوں اور یہ ان کا احسان ہے کہ انہوں نے میری غلطی کی طرف میری توجہ دلا دی. اللہ تعالیٰ انہیں اس کی جزائے خیر دے. یہاں کسی صاحب کا ایک بار شاید سورہ مزمل کے بارے میں ایک سوال تھا. میں نے جیسے عرض کیا کہ جب سے بیمار ہوا میں وینٹیلیٹر پر گیا تو ڈاکٹروں نے صرف مجھے ریوائیو کرنے کے لیے کہ میں کسی طرح دنیا میں واپس لوٹ آؤں اتنا زیادہ ایگریسو ٹریٹمنٹ دیا ہے کہ شاید اس کو ہاتھی بھی برداشت نہیں کر پائے. تو برداشت تو میں کر گیا لیکن اس کے سائیڈ ایفیکٹس بے تحاشا میرے اوپر مرتب ہو گئے. انرجی لیولز بالکل ڈراپ کر گئے ہوئے ہیں. ذہنی الرٹنس جتنی تھی اس کا شاید اب 10% بھی نہیں ہے. تو ہوتا ہے. اور دوسرا یادداشت پر بڑا برا اثر ان دواؤں نے ڈالا ہے. مجھے اکثر باتیں یاد نہیں رہتی. اگر کہیں میں کسی سے یہ کہہ کے کہ میں نیکسٹ سنڈے اس کے بارے میں کچھ عرض کر دوں گا بھول جاؤں تو معاف کر دیجئے کہ میرے ذہن سے نکل جاتی ہے یہ بات. یہ ابھی جو ہفتہ گزرا ہے اس دوران کسی نے مجھے یاد دلایا کہ سورہ مزمل کے بارے میں آپ نے بتانا تھا نہیں بتایا. سورہ مزمل کے دو رکوع ہیں. اس کے 20 آیات ہیں. جناب حسن بصری رحمۃ اللہ علیہ اور ان کے ہم اثر چند اور بزرگوں کا کہنا یہ ہے کہ یہ سورہ مکی ہے مکمل طور پہ. لیکن حضرت ابن عباس رضی اللہ تعالی عنہ کا فرمانا یہ ہے کہ اس کا پہلا رکوع مکی ہے اور دوسرا رکوع مدنی ہے. اور اس میں انہوں نے ایک دلیل بھی دی ہے. وہ دلیل یہ ہے کہ اس کے دوسرے رکوع میں جہاد اور زکوٰۃ اس کے بارے میں تلقین کی گئی ہے. اور یہ واقعہ ہے کہ مکہ میں جہاد اور زکوٰۃ کا کہیں کوئی کبھی ذکر نہیں ہوا. یہ احکامات مدینہ منورہ ہی میں نازل ہوئے تھے. تو گمان یہی ہے کہ حضرت ابن عباس رضی اللہ تعالی عنہ کی روایت درست ہے کہ اس کا ایک رکوع پہلا مکہ میں نازل ہوا اور دوسرا رکوع مدینہ منورہ میں نازل ہوا ہے. جن صاحب نے وہ سوال کیا تھا غالباً وہ اس میں زیادہ دلچسپی رکھتے تھے کہ اس سورہ میں جو آپ صلی اللہ علیہ وسلم کو رب تعالی نے مزمل کے نام سے پکارا ہے اس کی وجہ کیا ہے. علماء کا خیال یہ ہے کہ ایسا آدمی جو چادر اوڑھے ہوئے ہو وہ مزمل کے نام سے پکارا جاتا ہے. تو جب غار حرا میں آپ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے حضرت جبرائیل علیہ السلام، چونکہ پہلی بار ملاقات ہوئی تھی حضرت جبرائیل علیہ السلام سے، تو آپ پہ کچھ خوف اور حیرت کا غلبہ ذرا زیادہ تھا، تو آپ اس وحی کے نازل ہونے کے فوراً بعد تشریف لے گئے گھر اور بی بی صاحبہ سے یہ فرمایا کہ میرے اوپر چادر دے دو، تو بی بی صاحبہ نے آپ صلی اللہ علیہ وسلم پہ چادر اڑا دی تھی۔ عربی کی فصاحت و بلاغت شاید دوسری تمام زبانوں سے زیادہ ہے، عرب کا اپنا ایک کلچر ہے جو خاصا رچ ہے، تو عرب کلچر کے مطابق جس انسان کو پیار سے یا اپنائیت سے بلاتے ہیں تو جس حالت میں وہ ہو اسی حالت سے اسے مخاطب کر دیا جاتا۔ جیسے ایک بار حضرت علی کرم اللہ وجہ بی بی صاحبہ کی کسی بات سے رنجیدہ ہو کے تو مسجد میں جا کے کچے فرش پہ لیٹے تھے، آپ صلی اللہ علیہ وسلم حضرت علی کرم اللہ وجہ کو ڈھونڈتے ہوئے تشریف لائے اور جب یہ دیکھا کہ وہ زمین پر لیٹے ہیں تو حضرت علی کرم اللہ وجہ کو مخاطب کیا یا ابو تراب کے نام سے۔ اسی طرح جناب حضرت حریرہ رضی اللہ تعالی عنہ، آپ کو ابو حریرہ کے نام سے مخاطب کیا، بلی کا باپ۔ تو جو جس کیفیت میں کوئی شخص ہو اگر اپنائیت سے بلانا ہو، پیار سے بلانا ہو، تو اس کیفیت ہی کے نام سے پکار لیا جاتا ہے۔ تو آپ صلی اللہ علیہ وسلم چونکہ چادر اوڑے ہوئے تھے تو اسی نسبت سے رب تعالی نے مخاطب کر لیا آپ صلی اللہ علیہ وسلم کو۔ اور اس کے بارے میں کئی ایک روایات ہیں، ایک صاحب نے خاصا گستاخانہ اس کی تشریح کی ہے۔ یہ رب اور اس کے رسول صلی اللہ علیہ وسلم کا معاملہ ہے، رب تعالی جیسے چاہے اپنے محبوب کو پکارے، ہم اس پر کمنٹ نہیں کر سکتے۔ تو یہ روایت جو ہے یہ زیادہ قابل قبول ہے کہ چادر اوڑھنے کی وجہ سے آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے اس لقب سے پکارا ہے۔ اس سورہ کو عام طور پر رات کے وقت پڑھا جاتا ہے، اگر اس کے اثرات آپ نے روحانی لینے ہیں تو وہ رات کے وقت اگر پڑھیں تو اس کے اثرات زیادہ اچھے مرتب ہوتے ہیں، روحانیت زیادہ بیدار ہوتی ہے۔ شاید اس کی وجہ یہ ہو کہ اس میں آپ صلی اللہ علیہ وسلم کو رب تعالیٰ نے ایک بات کی تلقین کی ہے کہ نصف شب یا اس سے ذرا کم یا اس سے ذرا زیادہ آپ عبادت کیا کیجیے۔ آپ صلی اللہ علیہ وسلم کا وتیرہ بھی یہ رہا کہ آپ صلی اللہ علیہ وسلم صحابہ کرام کو اس بات کی تاکید فرماتے تھے کہ وہ تہجد کے لیے اٹھیں، اور تمام صحابہ کرام تہجد کے لیے اٹھتے تھے اور اٹھ کے وہ مصروف ہو جاتے تھے عبادات میں۔ سحر خیزی کے اپنے اثرات مرتب ہوتے ہیں انسان کی روحانیت پہ، اور جو شخص سحر خیز ہے کہ وہ نصف شب تک یا اس سے ذرا کم یا زیادہ عبادت میں مصروف رہتا ہے، پھر تھوڑی دیر سو جاتا ہے، اس کے بعد تہجد کے لیے بیدار ہوتا ہے اور نماز اور قرآن پاک پڑھ کے پھر تھوڑی دیر سو جاتا ہے اور پھر وہ فجر کے لیے بیدار ہوتا ہے، تو ایسے شخص میں روحانیت تیزی سے پیدا ہوتی ہے۔ یہ طریقہ تو سورہ مزمل میں رب تعالیٰ نے اور آپ صلی اللہ علیہ وسلم اپنے صحابہ کرام کو 1400 سال پہلے بتایا تھا۔ میڈیکل سائنس میں جو لیٹسٹ تحقیق ہوئی اس نے انسان کی دریافت شدہ اس تھیوری کو نگیٹ کیا، خود انسان نے، وہ تھیوری بنائی تھی، خود انسان ہی نے اس کو نگیٹ کر دیا۔ پہلے خیال یہ تھا کہ اگر ایک شخص مسلسل 6 گھنٹے کم سے کم نیند لے تو اس کی صحت اچھی رہتی ہے. پھر یہ آیا کہ ڈپینڈنگ اپان دی ایج آف اے پرسن اگر 8 گھنٹے کی نیند لے مسلسل تو انسان کی صحت بہت اچھی رہتی ہے. جو جو سائنس نے ترقی کی اور اس پہ تحقیق ہوتی چلی گئی ہیومن اناٹمی پہ, تو اب جو نئی تھیوری انٹروڈیوس کرائی کلینیکل سائنس نے وہ یہ کرائی کہ مسلسل نیند لینا انسان کی صحت جسمانی اور ذہنی دونوں طرح کی صحت کے لیے مضر ہے. اگر یہ چھوٹے چھوٹے سپیلز میں نیند لی جائے اس سے انسان کی جسمانی صحت بھی بہت اچھی رہتی اور ذہنی صحت بھی. یہ لیٹسٹ ایک تھیوری ایوالو ہوئی ہے. یہ جو ہمارا نماز کا قصہ ہے, عشاء کی نماز, تہجد کی, اس کے بعد فجر, یہ وہی پنکچویشن ہے. اگر ایک شخص رات 12-1 بجے تک اللہ کو پکارتا ہے, اس کی عبادت کرتا ہے, اس کا ذکر کرتا ہے, اور اس کے بعد وہ 2.5-3 گھنٹے سو جاتا ہے, تو 3 گھنٹے کی نیند کے بعد وہ دوبارہ اٹھتا ہے اور اٹھ کے وہ تہجد کی نماز پڑھتا ہے, اس کے بعد قرآن پاک کی تلاوت کرتا ہے, پھر وہ 1.25 گھنٹہ سو جاتا ہے, 1.5 گھنٹہ سو جاتا ہے, اور پھر فجر کی نماز کے لیے اٹھتا ہے, نماز پڑھ کے تلاوت کرتا ہے قرآن پاک کی. تو یہ نیند کے جو سپیلز ہیں یہ چھوٹے چھوٹے سپیل ہو جاتے ہیں. تو آج کی جو کلینیکل سائنس ہے وہ یہی کہتی ہے کہ نیند چھوٹے سپیلز میں, اگر 3-4 سپیلز لے لیے جائیں نیند کے, تو انسان کی جسمانی اور ذہنی صحت بہت اچھی رہتی. تو سورہ مزمل میں وہ ایک سائنس کی تھیوری جس کو آج ہم نے 1400 سال کے بعد ڈسکور کیا ہے, وہ اس وقت بتائی گئی تھی. اس کا تعلق, اس سورہ کا زیادہ تر تعلق عبادات, جہاد اور زکوٰۃ کے ساتھ ہے. فرض نمازوں کی تاکید سختی سے کہ انسان کو فرض نمازوں کی پابندی میں بہت سخت ہونا چاہیے, لیکن جو نفلی عبادات ہیں اس کو ایک اعتدال میں رکھا جائے. نہ تو یہ کہ انسان پوری رات جاگتا رہے اور اگلے دن جب اس کو اپنے فرائض منصبی ادا کرنے ہیں اس میں اونگتا رہے, تو وہ ایک اور طرح کی بددیانتی میں مبتلا ہو جائے گا, انسان آنسریبل ہو جائے گا اپنی کوتاہیوں کے لیے. تو بہتر یہ ہے کہ اعتدال میں رہ کے, کیونکہ اعتدال میں رہ کے اگر ہم عبادت کریں گے تو وہ پھر ہم روٹین کے طور پر کرنے لگتے ہیں, روٹین بن جاتا ہے. ایسا نہیں ہے کہ بڑے جذبے کے ساتھ ہم شروع کریں, کچھ عرصہ تو اسی جذبے میں ہم عبادت کرتے رہیں اور کچھ عرصے کے بعد ہم اسے چھوڑ دیں. اگر اعتدال سے کریں گے تو یہ ہمارا روٹین قائم رہ جائے گا. باقی جیسے میں عرض کیا کرتا ہوں کہ اس کا لفظی ترجمہ تو آپ قرآن پاک سے ہر سورہ کا پڑھ سکتے ہیں, اس میں تھوڑی سی مختصرا تفسیر بھی ہوتی ہے. اور میری کوشش یہ ہوتی ہے کہ میں ان اینگل سے آپ کے سامنے عرض کرنے کی کوشش کروں جو آپ کو لکھے ہوئے نہیں ملیں گے. یہ ای میل کے ذریعے سے آیا ہوا سوال ہے کہ آئی وڈ لائک ٹو نو دی فیکٹس آف ٹیسٹ یور بیبی ان دی لائٹ آف شریعہ. اس سلسلے میں میں اصل میں ہمیشہ ایک عرض کرتا ہوں کہ یہ فتویٰ ہے, اور فتویٰ دینے کا میں مجاز نہیں ہوں, کیونکہ میں وہ شرائط پوری نہیں کرتا جو ایک مفتی کے لیے ہیں. تو انسان کو صرف وہ کام کرنا چاہیے جس کا وہ اہل ہو. تو فتویٰ دینے کا اہل نہیں ہوں میں. آپ فتاوی کے لیے اگر مفتی صاحب کو اپروچ کر لیں تو وہ صحیح آپ کو بتا پائیں گے. یہ دوسرا سوال جو ہے وہ بھی ای میل کے ذریعے آیا ہوا ہے کسی غیر ملک سے کہ وائی ان سوسائٹی دی لائبلٹیز کم آن شولڈرز آف سن آفٹر دی ڈیتھ آف ہز فادر ایون ہز ایلڈر سسٹر اینڈ مدر الائیو ایٹ دی سیم ٹائم. Is there any obligation in Islam that son will be the responsible about the family? Matters not the sisters and mother. मैं तो इस बारे में सिर्फ अपना एक ख्याल जाहिर कर सकता हूं कि फर्ज तो सारी औलाद पर है कि मां बाप अगर बूढ़े हो जाएं तो मां बाप का हक अदा करने की कोशिश करें, चाहे वो बेटा हो या बेटी। लेकिन हमारे यहां मुआशरे की पाबंदियां कुछ हैं, और एक बात याद रखिए कि जो कल्चरल वैल्यूज हैं वो हमेशा ज्यादा स्ट्रांग साबित होती हैं बनिस्बत दूसरे अहकाम के। खुद हम अपनी रोजमर्रा की जिंदगी को अगर देख लें तो शरई अहकाम में फेलियर्स हमारे बहुत जगहों पर नजर आएंगे, लेकिन हम ड्राइव किए जाते हैं बाय कल्चरल वैल्यूज। मैंने यहां किसी नशिस्त में अर्ज किया था कि हमारी शादी ब्याह की रसूमात, मौत से मुतालिक जो रसूमात, इसी तरह एक दूसरे के साथ मेल जोल, एक दूसरे के साथ डीलिंग्स, वो सब डोमिनेटेड हैं बाय कल्चरल वैल्यूज। और हम इन मामलात में शरीयत की खिलाफवर्जी कर रहे होते हैं, शरई अहकामात की खिलाफवर्जी कर रहे होते हैं। हिंदू मुआशरे में जिसका इन्फ्लुएंस हम पर बहुत है, चाहे ये बात हम माने या न माने या हमको बुरी लगे, लेकिन फैक्ट ये है कि हमारी जिंदगी में हिंदू कल्चर के असरात बहुत नुमाया हैं। बेटी के घर का पानी भी नहीं पीते, ये हिंदू कल्चर में है, चे जाए कि बेटी मां बाप की खिदमत करे। इसलिए यहां ये समझा जाता है कि ये सिर्फ और सिर्फ बेटी की जिम्मेदारी है। ऐसा नहीं है, बेटे और बेटी दोनों की जिम्मेदारी बनती है कि अपने मां बाप को लुक आफ्टर करे। ये तो एक इसकी एकेडमिक बात है, लेकिन जो मेरा जाती ख्याल है इस बारे में, अगर कोई बेटा बाप की डेथ के बाद खानदान की कफालत कर रहा है तो मैं नहीं समझता कि वो जिम्मेदारी है, बल्कि वो मकाम शुक्र है कि रब ताला के हजूर सजदाए शुक्र बजा लाया जाए कि या बारी ताला तो कितना रहीम व करीम है, कितना मेहरबान है कि इस खानदान की कफालत तो किसी भी जरिए से करवा सकता है, किसी भी शख्स के जिम्मे ये ड्यूटी दे सकता है, तुम किसी भी शख्स को ये तौफीक बख्श सकता था। ये तेरी खास इनायत है मुझ पर कि तूने इस ऑनर के लिए मुझे चुना और मुझे ये शर्फ तूने बख्शा कि मैं तेरे इन बंदों की, जो मेरे बहन भाई और माँ बाप हैं, मैं इनकी खिदमत कर सकूं। तो इसको एक एजाज समझ के उस ड्यूटी को सर अंजाम दिया जाए, न कि जिम्मेदारी, क्योंकि इसका अजर और इसके इनामात जो मिलेंगे वो बेपनाह हैं, दुनिया में भी और आखिरत में भी। तो इसको जिम्मेदारी न समझिए, इसे ड्यूटी न समझिए, बल्कि इसको एक ऐसा एजाज समझिए जो रब की तरफ से आप पर खास नेमत की गई है, आप पर ये एजाज बख्शा गया है। वरना रब ताला इस पर कादिर है कि वो अपने बंदों को पालने के लिए किसी के दिल में भी ये बात डाल दे कि मेरे इस बंदे की खिदमत क्या करो। तो ये खुशी का मकाम है। ये तीसरा सवाल भी ईमेल ही से, गैर मुल्क से आया हुआ लगता है। इट इज सीन दैट कॉपर ब्रेसलेट्स और कॉपर बैंगल्स आर यूज फॉर ह्यूमन बॉडी जॉइंट पेन्स, नॉर्मली स्पोर्ट्स पीपल यूज देम एंड it really helps in reducing pain, can you please explain how copper affect human body? ek zamane mein yahan pe human anatomy par baat ho rahi thi aisi kisi nishist mein, to maine ye qarz ki thi ki insani jism mein bahut se aza aise hain jo musalsal harkat mein rehte hain, hamare kuch muscles volunteer hain, कुछ मसल्स माइंड की कमांड पर हरकत में आती हैं, दिल है जो मुसलसल धड़कता रहता है, स्टमक जब हम खाना खाते हैं और वो खुराक हमारे मैदे में उतरती है तो वहां खुराक की चर्निंग शुरू हो जाती है। अब वो चर्निंग जो है वो स्टमक के कॉन्ट्रैक्ट होके फिर एक्सपेंड करने में, एक्सपेंड होके फिर कॉन्ट्रैक्ट करने के जरिए से वो बिल्कुल इस जैसे हाथ की हरकत है इस तरह से वो उसकी चर्निंग कर रहा होता है फूड की। वो खुराक को एक हद तक बारीक करता है और फिर उस नीम बारीक खुराक को स्टमक ट्रांसफर कर देता है इनटू लिवर, और लिवर जो है वो उसको पूरी तरह पल्वराइज करके फिर उसे मुख्तलिफ 5 केमिकल्स के लीजिए, उसे इलेक्ट्रोलाइट्स के लीजिए, वो उसमें उसे तकसीम कर देता है। यूं हमारी बॉडी को एनर्जी मिलती रहती है, फ्रेश ब्लड मिलता रहता है। अब इन तमाम चीजों को हरकत में रखने के लिए एनर्जी की जरूरत है। वो एनर्जी रब ताला ने हमारे जिस्म में स्टैटिक चार्ज के जरिए से प्रोवाइड की हुई है। ह्यूमन बॉडी में 3.5 वोल्ट से लेकर 4.5 वोल्ट तक का करंट मौजूद रहता है। वो जो इलेक्ट्रिक चार्ज है जो ह्यूमन बॉडी में हर वक्त होता है वो इन्हें हरकत में रखता है, इन तमाम पार्ट्स को। और इलेक्ट्रोलाइट्स हमारी बॉडी में बहुत अहम रोल प्ले करते हैं। मेटल्स हैं, मिनरल्स हैं, हमारे वाइटल मिनरल्स हैं मेटल्स। अगर उसका बैलेंस कहीं आउट हो जाए, जैसे हमारे खून के जर्रात को डेवलप करने में आयरन एक बड़ा बुनियादी रोल प्ले करता है। हमारी बॉडी में आयरन है, हमारी बॉडी में फास्फोरस भी है, हमारी बॉडी में पोटेशियम है, हमारी बॉडी में जिंक है, इसी तरह हमारी बॉडी में एक हद तक कॉपर है। अब जब इनका बैलेंस आउट होने लगता है, आमतौर पर आपने नोट किया होगा कि कुछ लोग ये शिकायत करते हैं कि मुझे कोई बीमारी नहीं है, मुख्तलिफ टेस्ट करवाए हैं, बीमारी नहीं है, लेकिन मेरा पूरा जिस्म टूटता है, दर्द होती है, रात होती है तो मगरिब के बाद टूटने लगता है। और अगला जुमला कि साहब लोग ये कहते हैं कि तुम्हारे दुश्मनों ने तुम पर जादू करा दिया, तुम पर तावीज करा दिया। अब जब आप उन्हें कन्विंस करने की कोशिश करते हैं कि भाई ये कुछ नहीं है, सिर्फ तुम्हारी बॉडी में डेफिशिएंसीज पैदा हो गई हैं, दिन भर काम में मसरूफ रहते हो, उस मसरूफियत की वजह से तुम्हें अंदाजा नहीं होता कि जिस्म क्या कह रहा है तुम्हारा, शाम को जब काम से फारिग होते हो और रिलैक्स करने लगते हो तो दिन भर की थकन और वो डेफिशिएंसीज दोनों मिलके सूरत हाल को एग्रीवेट कर देते हैं। क्योंकि तुम्हें बीमारी तो कोई है नहीं, तो डॉक्टर क्या बताएगा कि क्या बीमारी है? या तो वो बारीकियों में उतरे डॉक्टर, ब्लड टेस्ट कराए तो उसे डेफिशिएंसीज का पता चल जाएगा, वो बता देगा ये डेफिशिएंसीज है। अब मुझ जैसे किसी दुकानदार के पास गए हो, उसने तुम्हें एक देखा कि कस्टमर फंसा मेरे पास और चुपके से कह दिया है कि तुम पे जादू हुआ है, तुम पे तावीज हुए, तुम्हारे दुश्मनों ने किए हैं। कुछ भी ऐसी बात नहीं, ना तुम पर तावीज हुए हैं ना कोई जादू हुआ। तो वो बुड़बुड़ाता हुआ उठेगा उस आदमी के पास से जो उसको ये अकल की बात कहेगा कि इसको पता ही कुछ नहीं है, इतने 10 पीर साहिबान कह रहे हैं कि तुम्हारे ऊपर जादू हुआ, तावीज हुए हैं, तो इसलिए जिस्म टूटता। तो उसका एक बड़ा अच्छा हल मैंने निकाला, कोई 27 साल के तजर्बे के बाद ये भेद मुझ पर आया हुआ कि इन चीजों को कैसे मैं कर लूं। तो मैं उनसे ये कहता हूं कि ओहो आप पर तो बड़ा सख्त जादू हो गया साहब, इंतहाई शदीद काला जादू है। मेरा नहीं ख्याल कि पाकिस्तान में कोई ऐसे पीर साहब हैं जो इस काले जादू को तोड़ सकें। अलबत्ता अंग्रेज ने इस काले जादू का एक तोड़ पैदा किया है, तो ये जो काले जादू का तोड़ है ये आपको केमिस्ट की दुकान से मिलेगा, ये मैं लिख कर दे रहा हूं। तो जाके केमिस्ट से कहिएगा कि ये काले जादू का तोड़ मुझे दे दो, तो उस पर मैं लिख देता हूं कि विटामिन डी विथ कैल्शियम तो वो जाके केमिस्ट से ले लेता है, खा के खुश होता है कि वाह क्या खूबसूरत जादू का तोड़ था। तो इसी तरह जिस किसी में पोटेशियम की कमी है तो वो भी लिख देता हूं कि ये तुम पे बड़ा सख्त जादू हुआ। ये गोरे ने जो ईजाद किया है जादू का तोड़ वही काम करेगा और कुछ नहीं करेगा, ये लिखो। उसको लिख दिया पोटेशियम जाके खा लो, उस पर लिख दिया एक गोली रोजाना खा लो तुम 21 दिन तक। बंदा ठीक हो जाता, मेरी वाहवाह होती कि क्या खूबसूरत जादू का तोड़ दिया था शासन ने। वो हमारी जहनी कमजोरी है और कुछ भी नहीं है। इसी तरह ये जो कॉपर के बैंगल्स हम पहनते हैं, रिंग जो पहनते हैं बाजू में, वो हमारी गिल्ड के साथ मस होता है। उससे निकलने वाली वाइब्रेशंस, उससे निकलने वाली रेज हमारी जिल्द उसको एब्जॉर्ब करती है और यूं हमारी बॉडी में शामिल हो जाता है। तो वो कॉपर की जो डेफिशिएंसी हमारी बॉडी में पैदा हुई है वो पूरी होने लगती है, उससे हमारे जॉइंट्स की फ्रिक्शन कम हो जाती है। जो हमारे जॉइंट्स थोड़े खुरदरे हो रहे होते हैं आसान जुबान में, ये हालांकि हमारे जॉइंट्स के अंदर थोड़ा थोड़ा ऑयल हर जगह है, लेकिन खुरदरे जब होने लगते हैं तो उससे फ्रिक्शन पैदा होती है, फ्रिक्शन से हमें दर्द होता है। तो उस खुरदरेपन को कॉपर की मिकदार वो नॉर्मलाइज कर लेती है, क्योंकि वो वेव्स उससे जो निकलती हैं रेज, उनको स्किन हमारी एब्जॉर्ब करके बॉडी में शामिल कर रही है, इसलिए बहुत कंट्रोल्ड डोज है उसकी वो, तो उसका कोई साइड इफेक्ट नहीं आता। तो ये कुछ भी नहीं है, ना तो किसी ने उस पर पढ़ा हुआ होता है, ना किसी ने कोई चिल्ला काट के उस कॉपर वायर के अंदर कोई ऐसी कुवतें पैदा की होती हैं, सब बंडलबाजी है। मालूम नहीं हमारे तमाम अकायद फॉल्सहुड पर क्यों बेस करते हैं। जरा सा भी गौर हम करेंगे तो ये सारे भेद खुलते चले जाते हैं और क्या चीज क्या है वह हम पर खुलने लगती हैं बातें। ये किसी साहब ने लिखा है कि मंदरजा ज़ैल सवाल या मसला अमूमी तौर पर मुआशरे में दरपेश है। तो सवाल उनका ये है कि अमूमन दुनियावी रूहानी खौफ परेशानी के लिए लोग आम तौर पर 10 शनास एदाद व शुमार के माहरीन आमिल पीर बुजुर्ग के पास जाते हैं। मैंने खुद भी कंसल्ट किया है और मुशाहदा बताता है कि ये मस्कूरा बाला अशखास सिर्फ नाम, वालदा का नाम, तारीख पैदाइश मालूम करके या बताने पर अमूमी तौर पर अल्लाह का कलाम दुआ पढ़कर और 80 से 90% तक गुज़श्ता जिंदगी के अहवाल व वाकयात दुरुस्त बताते हैं और आने वाले वक्त की पेशगोई हिदायात वगैरह भी तकरीबन 80 से 90% तक दुरुस्त बता देते हैं। फीस मशवरा बिल्कुल नहीं लेते, ना ही कोई तकाजा खसूसी करते हैं, या बिल्कुल नॉमिनल फीस लेते हैं और उनकी मालूमात इल्म बज़ाहिर काफी तसल्ली बख्श होता है। एदाद पत्थर सितारा भी बता देते हैं और गाइड भी करते हैं कि फला फला इस्तेमाल करें तो फायदा होगा। मसले के हल के लिए अल्लाह ताला के नामों का वजीफा तस्बीह दुरूद व सलाम भी बताते हैं, जिनके बारे में हमारा अकीदा है कि बाबरकत हैं और हल मुश्किलात हैं। सदका नमाज की ताकीद भी करते हैं। आगे मेरे बारे में लिखा उसको मैं कुछ नहीं बोलूंगा। आप मसला पूछते हैं, अल्लाह के नाम पर दुरूद व सलाम फर्ज इबादात की तलकीन करते हैं और दुआ करते हैं और वर्द वगैरह की हिदायत करते हैं। इस मसले के बारे में वजाहत से बताएं कि इन लोगों को माजी हाल और मुस्तकबिल के वाकयात का कैसे इल्म हो जाता है, बल्कि अक्सर औकात तो मुखालिफ दुश्मन के नाम तक भी बताकर हैरान कर देते हैं। ये तमाम लोग हिदायत भी अल्लाह के नामों का वजीफा वगैरह ही से बताते हैं और सदका खैरात की तलकीन करते हैं। कुछ आलम तावीज जिस पर अल्लाह के नाम बिस्मिल्लाहिर्रहमानिर्रहीम वगैरह हमारे सामने बनाते हैं और घोल कर पीने, गले में तावीज लटकाने वगैरह का मशवरा देते हैं। इन लोगों के पास जाना दुरुस्त है या नहीं, उसकी हदायत पर किस हद तक अमल किया जा सकता है। बज़ाहिर ये तमाम लोग आलम मालूम होते हैं और दुरुस्त पेशगोइयां करते हैं। असल में बाज़ लोगों पर अल्लाह ताला की खास इनायत हो जाती है और अल्लाह उन्हें उनसे राजी होकर اپنے اسرار کائنات کی سیر و تفریح کی ایک حد تک، میں اس کو انڈر لائن کرنا چاہتا ہوں کہ ایک حد تک سیر کی اجازت دیتا ہے رب، اسی طرح کچھ لوگوں پر کرم کر دیتا ہے، انہیں کشف و کرامات عطا فرما دیتا ہے۔ تو ایسے کسی آدمی کے پاس جب آپ جاتے ہیں تو وہ کچھ بھی نہیں کرتا، صرف ایک کام کرتا ہے جو آپ کو یا مجھے نظر نہیں آئے گا، تو وہ دل میں اللہ کے حضور عرض کرتا ہے کہ یا باری تعالیٰ، تیرا یہ بندہ، اس کا آگے نام فلاں آدمی، میرے پاس آیا ہے اور اس گمان کے ساتھ آیا ہے کہ میں اس کے لیے تیرے حضور دعا کروں گا اور تو اس کا مسئلہ حل کر دے گا۔ یا اللہ، تو رحیم و کریم ہے، تو ستار ہے، لوگوں کے بھرم قائم رکھتا ہے، میرا بھی بھرم قائم رکھ لے، اور یہ شخص جو آیا ہے میرے پاس امید لے کے، تو مہربانی فرمائے اس کا کام کر دے۔ جب وہ دل میں یہ عرض کرتا ہے اللہ کے حضور، تو بسا اوقات کچھ لوگوں پر ایسی اللہ تعالیٰ کی عنایت ہو جاتی ہے کہ ادھر دعا کی ادھر رب تعالیٰ انہیں یا دکھا دیتا ہے یا بتا دیتا ہے، آنکھوں کے سامنے ان کے تمام چیزیں کھل جاتی ہیں، اور جس کو عرف عام میں آپ کشف کہتے ہیں، تو جو احوال کھلتے ہیں ان میں سے چیزہ چیزہ باتیں وہ بتا دے گا، کیونکہ اس کو ایک جگہ بڑا محتاط رہنا ہے کہ رب ستار ہے، لوگوں کے بھرم قائم رکھتا ہے، عیب چھپائے رکھتا ہے۔ تو دعا کے لیے جو شخص ایسے کسی صاحب حال، صاحب نظر، صاحب علم کے پاس گیا ہے، تو وہ صاحب نظر تو تھر تھر کانپ رہا ہے کہ یہ اللہ کا بندہ میرے پاس آ گیا، اب میں اس کو کچھ اگر بتاؤں گا تو کہیں ایسا نہ ہو کہ یہ شرمندہ ہو جائے اپنی کسی بات کو سن کر۔ تو بڑی احتیاط سے اتنی بات کا جواب دے گا جتنا آپ نے پوچھا ہے اس سے، باقی باتوں کو پی جائے گا جو کچھ اس نے دیکھا ہے۔ اب مجھ جیسے لوگ، ایسے صاحب نظر اور صاحب علم لوگوں کے پاس چلے جاتے ہیں، اور جا کے بڑے مزے سے وہ گئے ہوتے ہیں گانا وانا سن کر کہیں سے، اور کہتے ہیں جی میں تہجد کی نماز پڑھ کے آیا ہوں، ابھی بس سیدھا چلا آ رہا ہوں، تو یہ ذرا یہ دعا کر دیجئے۔ وہ صاحب علم پر تو کھل گئیں کشف کے ذریعے باتیں، اب اس نے دیکھا کہ یہ بندہ کہہ رہا ہے، سرفراز صاحب مجھے کہہ رہے ہیں جی میں تہجد کی نماز پڑھ کے آ رہا ہوں، اور آئے ہیں اصل میں یہ کسی پب سے اٹھ کے ڈرنک کرتے ہوئے۔ تو وہ صاحب نظر کبھی مجھے جتائے گا نہیں یہ بات، وہ بڑے اطمینان سے بھرم قائم رکھ لے گا اور کہے گا کہ ہاں بڑی اچھی بات ہے بھائی، آدمی کو تہجد کی نماز پڑھنی چاہیے۔ تو وہ آپ کو اپنی اس فہم و فراست اور اس عقل دانش جو اللہ نے اسے عطا کی ہے علم کے نتیجے میں، اس سے آپ کو آپ کے مسئلے کا حل بتا دے گا، کیونکہ وہ انسان ہے، رب نہیں ہے۔ تو یہ ہو نہیں سکتا کہ وہ صاحب علم بھی ہمیشہ 100% آپ کو درست بتائے، 100% اس کی دعائیں قبول ہوں، اس کی کہیں بھی باتیں 100% پوری ہو جائیں۔ یہ صرف رب کی باتیں پوری ہوتی ہیں، رب 100% درست ہوتا ہے۔ انسان کو جھٹکے بھی ملتے رہتے ہیں رب کی طرف سے، وہ جگاتا رہتا ہے صاحب علم لوگوں کو بھی کہ اس کی کہیں بھی ساری باتیں پوری کرتا چلا جائے گا رب، سڈنلی جو کچھ وہ کہے گا 100% اس کے برعکس ہونے لگے گا، کشف اس کا جاری رہے گا، سڈنلی کشف سلب ہو جائے گا، 2 دن، 3 دن، 4 دن، 1 ہفتے تک بھی بات کا، تو جو کچھ وہ کہے گا 100% اس کے اپوزٹ ہو جائے گا۔ وہ اس کو اصل میں تکبر سے بچا رہا ہوتا ہے اللہ، کہ اس کی ہر روز بات پوری ہونے سے کہیں یہ تکبر میں نہ چلا جائے اور کھو نہ دے سب کچھ۔ تو یہ بھی اس کی ایک رحمت کا رنگ ہے کہ اپنے بندے کو بھٹکنے نہیں دیتا، کہ تکبر میں نہ چلا جائے، تو اس کی کہیں بھی بات غلط ہو جاتی تو لوگ آ کے اس کو جوتے مارتے ہیں کہ بڑے علم والے بنے پھرتے ہو، تم نے کہا تھا یہ یوں ہوگا، وہ تو نہیں ہوا، اس کے الٹ ہو گیا، تو اس کا مزاج ٹھکانے آتا ہے، پھر وہ زمین پہ اتر آتا ہے۔ تو اگر کسی صاحب علم کی 80-90% دعائیں بھی قبول ہو رہی ہیں، اس کی کہیں بھی باتیں رب سچی کر رہا ہے، بڑا غنیمت ہے، اسی کو قبول کر لیجیے۔ लेकिन ऐसे लोग कम कम मिलेंगे। मुझ जैसे बतेरे लोग दुकान सजा के बैठे हैं, इसी से अंदाजा कर लें कि मैं तो आपके सामने हूं, किस किस्म का सयाहकार बंदा। मैं भी दुकान सजा के बैठा हूं, इनकी बातों पे यकीन न कीजिए। और एक चीज याद रखिए, इसमें इस सवाल में दो पॉइंट ऐसे हैं जो कोई साहिब इल्म, कोई साहिब नजर, मुस्तजाब दावात, कोई साहिब कशफ करामात ये गलती नहीं कर सकता, इसलिए कि उसकी सजा बड़ी कड़ी है। ये जो इन्होंने लिखा कि बाज़ औक़ात दुश्मन का नाम बता के हैरान कर देते हैं। अगर कोई सही अल्लाह की राह पे चलने वाला बंदा है तो याद रखिए, ना वो किसी के भेद खोलेगा आप पर, ना वो जुबान से कोई ऐसी बात निकालेगा जिससे किसी की तौहीन हो जाए, किसी की बेइज्जती हो जाए, ना वो जुबान से ऐसी कोई बात निकालेगा जो गीबत के ज़िम्न में चली जाए, ना वो कोई ऐसी बात जुबान से निकालेगा जिससे दो दिलों में फर्क आ जाए, वो टूटे हुए दिलों को जोड़ने के लिए झूठ भी बोल देगा। तो जहां कोई शख्स आपको ऐसी बात कहे जिससे किसी के राज खुलते हों, किसी तीसरे आदमी के जो मौजूद नहीं उसके राज खुलते हों, किसी की तौहीन होती हो, किसी के ऐब जाहिर होते हों, या किसी का नाम बताने से दो दिलों में दुश्मनियां पैदा होती हों, तो समझ लीजिए कि वो साहिब इल्म नहीं है। तो कोई साहिब इल्म ये काम नहीं करता, ये याद रखिएगा। साहिब इल्म लोगों को जोड़ते हैं, तोड़ते नहीं है, कि सुन्नत नबूवत यही है। जो सवालात बाकी रह गए हैं इंशाल्लाह ताला बशर्ते जिंदगी, नॉट नेक्स्ट बट नेक्स्ट वन, जो इतवार है उसमें मुलाकात होगी आपसे। मैं अगरचे मसलक के लिहाज से सुन्नुल अकीदा हूं और इमाम अबू हनीफा रहमतुल्लाह अलैह साहब का पैरोकार, लेकिन अज़राए एहतराम आमतौर पर मैं 9 और 10 मुहर्रम अगर आ जाए दुआ के दिनों में तो अवेलेबल नहीं होता। तो इस दफा इतवार को 10 मुहर्रम होगा, मैं उस दिन अवेलेबल नहीं हो सकूंगा। मेरी आपसे एक गुजारिश ये होगी कि हजरत इमाम हुसैन रजी अल्लाह ताला अन्हु हम सब के लिए, हम खा किसी भी मसलक के हैं, इंतहाई काबिल एहतराम है अपनी दो हैसियतों में। एक तो हजरत इमाम हुसैन रजी अल्लाह ताला अन्हु आप सल्लल्लाहु अलैहि वसल्लम के नवासे हैं और बड़े अजीज नवासे। दूसरा, जो कुर्बानी हजरत इमाम हुसैन रजी अल्लाह ताला अन्हु ने दी है वो किसी इंसान के बस की नहीं थी। तो हम अज़राए एहतराम, अज़राए तशक्कुर, अगर उनकी शहादत के रोज कुरान पाक पढ़ें और उसका सवाब हजरत इमाम हुसैन रजी अल्लाह ताला अन्हु की रूह मुबारक की खिदमत में बतौर नजराना पेश कर दें तो वो बहुत बेहतर है बनिस्बत दुनियावी काम करने के। इसी तरह नवाफिल पढ़ के हजरत इमाम हुसैन रजी अल्लाह ताला अन्हु की रूह मुबारक की खिदमत में बतौर नजराना पेश कर दिया जाए। तो 10 मुहर्रम का दिन इबादत में गुजारिए कि वही सही राह है। अल्लाह ताला आप सब पर रहम फरमाए, आपको अजर अता फरमाए। आमीन सुमाए। अस्सलामु अलैकुम।